नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
आगोले गाउँ नै सखाप भएपछि सुनसरीको मधुबनका 62 घर परिवारको बिचल्ली, 1.5 करोडको क्षति। सल्यानको बाङ्गे लाकुरी बजारमा आग लागे हुँदा 3 करोडको नोक्सानी।
नन्दबहादुर पुन निर्विरोध रूपमा उपराष्ट्रपति निर्वाचित भएको निर्वाचन आयोगको घोषणा। राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादी केन्द्रकी शशिकला दाहाल निर्वाचित।
परिणाम निकाल्ने गरी काम गर्न मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन। भ्रष्टाचार र ढिलासुस्तीलाई नसहने भनाई।
राष्ट्रपति चयनका लागि रूसमा मतदान चल्दै वर्तमान राष्ट्रपति भ्लादिमिर पुतिन सहित 8 जना प्रतिस्पर्धामा।
र एक दिवसीय क्रिकेटको मान्यता पाएको राष्ट्रिय क्रिकेट टोली भोलि बेलुकी नेपाल आइपुग्ने।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 र 478722 छ वा वेबसाइट www.peopleforum.org.np मा सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। आगलागीबाट गाउँ नै सखाप भएपछि सुनसरीको बराहा नगरपालिका 11 मधुवनका इक्राही बस्तीका बासिन्दा बिचल्लीमा परेका छन्। गैराती भएको आगलागीबाट 62 घर परिवारका 82 घर र कटेरा जलेर नष्ट भएका छन्। आगलागीबाट घरमा रहेका लत्ता, कपडा, खाद्यान्न सबै जलेपछि मधुवनका बासिन्दाको बिचल्ली भएको हो। जिल्ला दैवी प्रकोप उद्धार समिति सुनसरी, नेपाल रेडक्रस सोसाइटी लगायतका संघ संस्थाले आज प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गरेका रेडक्रसका शाखा अध्यक्ष उमेश थापाले जानकारी दिनुभयो। तत्कालका लागि भनेर त्रिपाल र केही खाद्यान्न वितरण गरिएको उहाँले बताउनुभयो। आगलागी पीड़ितका लागि थप त्रिपाल, भाँडाकुँडा, खाद्यान्न लगायतका सामग्रीको आवश्यकता परेको छ। आगलागीमा परेर पशु चौपाए पनि मरेका छन्। मरेका पशु चौपाएको समयमा नै व्यवस्थापन नगरे अर्को महामारी फैलने खतरा समेत छ। यस्तै प्रदेश नम्बर 1 का संस्कृति, पर्यटन तथा वन मन्त्री जगदीश कुसियतले आगलागीबाट नष्ट भएको इक्राई बस्तीको आज स्थलगत निरीक्षण गर्नुभएको छ। गैराती भएको आगलागी नियन्त्रणमा लिने क्रममा घाइते भएका कोशी गाउँपालिका 3 का प्रभु सरदारको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ। आगलागीपछि भागदौड़ हुँदा लडेर घाइते भएका केही बालबालिकाको स्थानीय स्वास्थ्य चौकीमा नै उपचार गरिएको छ। पूरण चौधरीको घरबाट सल्किएको आगो फैलिँदा इक्राही गाउँमा रहेका सबै 62 परिवारका 82 घर र छाप्रा पूर्ण रूपमा जलेर नष्ट भएका थिए। आगलागीबाट 1.5 करोड़ रुपियाँ भन्दा बढ़ीको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ। बिजुली सर्ट भएर आगो लागेको भने पनि यसको यकिन हुन बाँकी छ। आगो विराटनगर, इटहरी, धरान, इनरुवा र झुम्काका 5 दमकलसहित प्रहरी, सेना र स्थानीय बासिन्दाले राति नै निभाएका थिए।
यस्तै सल्यानको बाङ्गे लाकुरी बजारमा आगलागी हुँदा 3 करोड़ रुपियाँ बराबरको क्षति भएको छ। गैराती नै भएको आगलागीबाट 8 पसल, 1 घर र 3 मोटरसाइकल जलेको प्रहरीले जनाएको छ। भाडामा बेच्न राखेको पेट्रोलका कारण आगलागी भएको भनिए पनि प्रहरीले भने आगलागीको कारण खुल्न नसकेको जनाएको छ। यस्तै भोजपुरमा जंगलको आगो बस्तीमा पस्दा 2 घर जलेर नष्ट भएका छन्। ट्याम्के मयुङ गाउँपालिका 7 कोटमा जंगलको आगो बस्तीमा पस्दा शंकर खतिवड़ाका 2 खाली घर र ढाँककुमारी लुइटेलको गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
यसैबीच सुक्खा शुरू भएसँगै हावाहुरी बढ़ेको र आगलागी पनि हुन थालेको भन्दै सावधानी अप्नाउन सरकारले आग्रह गरेको छ। पानी तान्ने मोटर सर्ट भएर ग्यास चुहिएर खेतबारीमा लगाएको आगो राम्रोसँग ननिभाउँदा पनि आगलागी हुन थालेको भन्दै सचेत रहन गृह मन्त्रालयले सबैलाई आग्रह गरेको हो। ससाना कुरामा ध्यान नदिँदा र लापरवाही गर्दा ठूलो नोक्सानी हुने गरेकाले सावधानी अप्नाउन गृह मन्त्रालयले भनेको छ। यस्तै विपद व्यवस्थापनमा सामान्य ध्यान नदिँदा पनि आगलागीको जोखिम बढ़ेको भन्दै गृह मन्त्रालयले पेट्रोल, मट्टीतेल, ग्यासको प्रयोग गर्दा विशेष ध्यान दिन आग्रह गरेको छ। यस्तै बिजुलीका उपकरण प्रयोग गरेपछि त्यसलाई तारबाट छुटाउन पनि गृह मन्त्रालयले भनेको छ।
निर्वाचन आयोगले उपराष्ट्रपतिमा नन्दबहादुर पुण निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेको छ। उपराष्ट्रपतिमा उहाँको मात्र उम्मेद्वारी परेका कारण निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत तिलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो। उपराष्ट्रपतिका लागि हिजो उहाँको मात्रै उम्मेद्वारी परेको थियो। उहाँ निर्विरोध हुँदै दोस्रो कार्यकालका लागि हिजो नै निर्विरोध भए पनि चुनावी प्रक्रिया पूरा गरेर आयोगले आज मात्रै औपचारिक घोषणा गरेको हो। पुणलाई नेकपा एमाले र नेकपा माओवादी नेताहरूले प्रस्ताव र समर्थन गरेका छन्। राष्ट्रपतिमा एमाले विद्या भण्डारीलाई दोहोर्याएपछि माओवादीले पनि पुनलाई उपराष्ट्रपतिमा दोहोर्याएको हो।
यसैबीच माओवादी केन्द्रकी शशिकला दाहाल राष्ट्रिय सभाको उपाध्यक्ष चुनिनु भएको छ। राष्ट्रिय सभामा आज भएको चुनावमा कांग्रेस उम्मेद्वार बिन्द्रा देवी आलेलाई पछि पार्दै दाहाल उपाध्यक्ष चयन हुनुभएको हो। दाहालको पक्षमा 45 मत परेको थियो भने आलेको पक्षमा 11 मत मात्रै परेको छ। दाहाललाई वाम गठबन्धनसहित संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी राजपा नेपालले पनि समर्थन गरेका थिए। राष्ट्रिय सभाको अध्यक्षमा भने एमालेका गणेश प्रसाद तिमिलसिन्हा यसअघि नै निर्विरोध चयन हुनुभएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले परिणाम निकाल्ने गरी काम गर्न मन्त्री र सचिवहरूलाई निर्देशन दिनुभएको छ। सिमन्द्रबारमा आज सबै मन्त्री र सचिवहरूलाई बोलाएर प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई असफल हुने छूट नभएको भन्दै असाधारण तरिकाले काम गर्न निर्देशन दिनुभयो। उहाँले अहिलेको सरकारसँग असाधारण दायित्व रहेकाले काम पनि असाधारण तरिकाले नै गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले वर्तमान सरकार नेपालको पहिचान बदल्ने लक्ष्यमा रहेकाले यसका लागि नीति निर्माण तहमा बस्नेहरू सोचाई पनि परिवर्तन हुनुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले वर्तमान सरकार सबैको सुझाव लिने तर कसैको दबावमा नपर्ने पनि बताउनुभयो। सरकारको मूल लक्ष्य समृद्ध नेपाल सुखी नेपाली भएकाले त्यसै आधारमा सम्पूर्ण संरचनाहरू परिचालन गर्न प्रधानमन्त्री ओलीले निर्देशन पनि दिनुभयो। ऊर्जा पर्यटन सेवा व्यापार उद्योग लगायतका क्षेत्रमा उर्वर भए पनि नेपाल सधैँ अभाव र गरिबीमा रहिरहने कुरा अब मान्य नहुने प्रधानमन्त्री ओलीको भनाई छ। प्रधानमन्त्री ओलीले मन्त्री तथा सचिवहरूलाई समयलाई ख्याल गर्न पनि निर्देशन दिनुभयो। हरेक मिनट समयलाई सदुपयोग गरेर काम गर्न, काम गर्दा लक्ष्य निर्धारण गर्न र लक्ष्य प्राप्त भए नभएको ख्याल गर्न सबैलाई ख्याल गर्न प्रधानमन्त्री ओलीले सबैलाई सम्झाउनु भएको छ। प्रधानमन्त्री ओलीले कामको मूल्याङ्कनका आधारमा बढुवा गर्ने भन्दै सचिवहरूलाई सरुवा बढुवाका लागि नेताको घरमा नधाउन पनि आग्रह गर्नुभयो। सरकारले व्यवहारमै भ्रष्टाचारलाई शून्य सहनशीलताको नीति अपनाउने पनि स्पष्ट पार्नुभएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले दुई तिहाईको घमण्ड देखाएर पेल्न खोजे नमान्ने बताउनु भएको छ। चितवनमा आजदेखि शुरू भएको नेपाल निजामती कर्मचारी युनियनको सातौं महाधिवेशनको उद्घाटन गर्दै नेता देउवाले सरकारले दुई तिहाईको घमण्ड गरेर नेपाली सेना प्रहरी कर्मचारी प्रशासन संवैधानिक निकायमा हस्तक्षेप गरेमा त्यो स्वीकार्य नहुने बताउनु भएको हो। संवैधानिक निकाय र न्यायपालिकामा समेत हस्तक्षेपको संकेत देखिएको बताउँदै देउवाले कुनै पनि निकायका विरूद्ध गरिने हस्तक्षेप र अधिनायकवाद कांग्रेसले सहन नसक्ने बताउनुभयो। देउवाले कहीँ कतै हस्तक्षेप भए नेपाली कांग्रेसले कडा प्रतिवाद गर्ने चेतावनी पनि दिनुभयो।
प्रदेशसभा सांसद राजीव गुरूङ दीपक मनाङ्गेका नाममा रेड कर्नर नोटिस जारी भएको छ। नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोल मार्फत रेड कर्नर नोटिस जारी गरेको हो। यो नोटिस जारी भएपछि विश्वका 192 देशका प्रहरीले मनाङ्गेलाई पक्रेर नेपालमा बुझाउनेछन्। मनाङबाट प्रदेशसभा सदस्य चुनिएका मनाङ्गेलाई हत्या प्रयासको आरोपमा 5 वर्षको जेल सजाय सुनाउने तत्कालीन पुनरावेदन अदालतको फैसलालाई सर्वोच्च अदालतले माघ 2 गते सदर गरेपछि उनी फरार छन्। नेपाल बाहिर रहेको जानकारी पाएपछि प्रहरीले उनको नाममा रेड कर्नर नोटिस जारी गरेको हो।
हतियारसहित पक्राउ परेकालाई छुटाउन दबाव दिँदै गाउँपालिकाका अध्यक्षको निर्देशनमा नवलपरासीको इलाका प्रहरी कार्यालय बुलिङटारमा बत्ती र पानीको लाइन काटिएको छ। बुलिङटारका 22 वर्षे चन्द्र सुस्लिङलाई फागुन 30 गते प्रहरीले भरुवा बन्दुक छर्रा र बारूदसहित पक्रेको थियो। सुस्लिङलाई नछाडिएको भन्दै बुलिङटार गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीको निर्देशनमा 4 दिन अघि नै प्रहरी चौकीको पानी र बत्तीको लाइन काटिएको प्रहरी स्रोतले जनाएको छ। बास्ताकोटी नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष चुनिएका हुन्। बास्ताकोटीकै निर्देशनमा पानी र बत्तीको लाइन काटिएकाले समस्या भएको प्रहरीले जनाएको छ। पानी नहुँदा आफूहरू शौचालयमा जान समेत नपाएको प्रहरीले गुनासो गरेका छन्। गाउँलेको डरका कारण चौकी बाहिर पानी लिन जाँदा पनि प्रहरीहरू समूहमा जाने गरेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका एसपी दिपेन्द्र जीसीले पानी र बत्तीको लाइन जोड्न हिजो सहमति गरिएको तर अहिलेसम्म पनि लाइन जोड्न नसकिएको बताउनु भएको छ।
काठमाडौँबाट भैरहका लागि उडेको यति एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा अवतरणका क्रममा आज बेलुकी दुर्घटनामा परेको छ। 26 यात्रु सवार विमान अवतरण गरेपछि पाङ्रा जाम भएका कारण धावन मार्गमै अड्किएको हो। विमानस्थलको धावन मार्गमा अड्किएको विमानमा सवार सबै यात्रु र चालक दलका सदस्य भने सकुशल रहेका रूपन्देहीका प्रहरी प्रमुख श्याम गेवालीले जानकारी दिनुभयो। विमान धावन मार्गमा रोकिने बेलामा पाङ्रा जाम भएका कारण ठूलो दुर्घटना भने टरेको छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च, कमाई कति हुन्छ, ओभर टाइम बिदानी, अरू के दिन्छ, काम के हो बसै कहाँ हो, के हुन् सुविधा, सबै कुरा प्रष्ट हुनु नराखी दुविधा। विदेश जाँदा बुझेर जानु, धोका ठकर कसैले नखानु, धोका ठकर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नुहुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले आगोले गाउने सखाप भएपछि सुनसरीको मधुवनका 62 घर परिवारको बिचल्ली, 1.5 करोड़को क्षति, सल्यानको बाङ्गे लाखुरी बजारमा आगलागी हुँदा 3 करोड़को नोक्सानी, नन्दबहादुरपुन निर्विरोध रूपमा उपराष्ट्रपति निर्वाचित भएको निर्वाचन आयोगको घोषणा, परिणाम निकाल्ने गरी काम गर्न मन्त्री र सचिवहरूलाई प्रधानमन्त्री ओलीको निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, छोरीको पहिचान गरी भ्रूण हत्या गर्ने क्रम बढेपछि विराटनगर महानगरले नयाँ अभियान थालनी गरेको छ। छोरीको सम्मान भन्दै महानगरले पहिलो सन्तान छोरी जन्माउनेलाई नगद 3,000 दिन थालेको हो। यसरी नगद रकम दिन थालेपछि सानी छोरी बोकेर विराटनगर महानगरमा धाउने दम्पतिको संख्या 31 पुगेको छ। विराटनगरबाट उज्यालो सहकर्मी सुमन तिमिल सिन्हाको रिपोर्ट।
विराटनगर महानगरपालिकामा झण्डै 15 जना महिलाहरू आफ्नो साना काखे छोरी च्यापेर भेला भए। विराटनगर 18 की सुदिना देवी पनि सँगै हुनुहुन्थ्यो।
फर्स्ट चोटि जसलाई छोरी भएको छ त्यसलाई 3,000 रुपियाँ मिल्दैछ, त्यही भएर जाँदैछु। लागेको थिएन, अब चाहिँ नेपाल सरकारले पनि अब छोरीको बारेमा के सोचिदिएको छ भनेर सुनेर खुसी लागेको छ।
विराटनगर 18 की पूजा देवी मण्डल पनि आफ्नो सानी काखे छोरी च्यापेर आउनुभयो। पूजा अरूको भन्दा खुसी देखिनुहुन्थ्यो।
बहुत खुश छ, सासले छोरी छैन, ऊ बहुत खुश है।
अञ्जली मण्डलको कुरा भने अरूको भन्दा केही फरक छ। आफूले पाएको 3,000 छोरीको नाममा खाता खोलेर राखिदिने उहाँको सोच छ। छोरा र छोरीमा केही भेदभाव राख्नु हुँदैन भनेर सरकारले यस्तो सुविधा दिन थालेकोमा उहाँलाई निकै मन परेको छ। यसरी पहिलो सन्तान छोरी भयो 3,000 पाइन्छ, ससुराले सुनाएपछि मात्र थाहा भएको हो।
यस्तै सबैजनाको घर परिवारमा यस्तै होस्, सुधार होस् भनेर मलाई यो गरेकोमा खुसी लाग्यो धेरै। थाहा थिएन, भर्खर थाहा पाएँ, ससुराबाले भन्नुभयो अनि थाहा पाएँ, अनि सबै हिजै भर्खर डकुमेन्टहरू सबै दिनुभयो अनि आज।
विराटनगर महानगरपालिकाले छोरीमाथि गरिने विभेद अन्त्य गर्न पहिलो सन्तान छोरी जन्माउने दम्पतिलाई प्रोत्साहन रकम दिन थालेको हो। छोरीप्रति सम्मान जनाउन यस्तो कार्यक्रम थालिएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताउनुभयो।
छोरा छोरी भनिसकेपछि जन्माउनेमा आमालाई थाहा हुन्छ कि वास्तवमा कोही पनि आमा जानेर उसले भ्रूण हत्या गर्न खोज्दिने, तर श्रीमानको कारणले गर्दाखेरि, परिवारको दबावको कारणले गर्दा एउटा आमा बाध्य भएर भ्रूण हत्या गर्न बाध्य हुन्छ। हो, यो कुरा हो हाम्रो चाहिँ भ्रूण हत्या गर्नु हुँदैन भन्ने विषयमा पनि हाम्रो बालविवाह कुरा, जनजरता कुरा, होइन, महिलाहरूसँग जोडिएका सबै किसिमको विभेदको अन्त्य चाहिँ यो कारणले हुन्छ। र नारी तसलाई यसले समग्र पक्षमा चाहिँ विराटनगर महानगरपालिका सोचेर बुझेर हामीले यो कार्यक्रमलाई अगाडि बढाएको।
2074 साउन 23 गते बसेको महानगरको नगर परिषदले गरेको निर्णय अनुसार प्रोत्साहन रकम प्रदान गर्न थालिएको हो। प्रोत्साहन रकम पाउन विवाहको उमेर कम्तीमा 20 वर्ष पूरा गरेको, पहिलो सन्तान छोरी भएको, नियमित गर्भ जाँच गराएको, अस्पतालमा प्रसूति गराएको र बच्चा जन्मिएको 35 दिनभित्र जन्म दर्ता बनाएको हुनुपर्ने प्रावधान राखिएको छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। बिहिबारदेखि शुरू हुन लागेको एसईई परीक्षाको सबै तयारी पूरा भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 10 अन्तिम परीक्षाको रूपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई को सबै तयारी पूरा गरेको जानकारी दिएको छ। बोर्डले आज भक्तपुरमा पत्रकार सम्मेलन गरी परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले आगामी 8 गतेदेखि देशभर बिहान 8 बजेदेखि शुरू हुने परीक्षाको सबै तयारी पूरा भएको बताउनुभयो। यस वर्षको परीक्षामा 4,85,000 परीक्षार्थी सहभागी हुने जानकारी दिँदै उहाँले परीक्षाका लागि देशभर गरी झन्डै 2,000 परीक्षा केन्द्र निर्धारण गरेको बताउनुभयो। आउने वर्षदेखि प्रदेश स्तरमा एसईई सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिँदै बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले परीक्षामा बाधा पुग्ने गरी अमर्यादित काम गर्नेलाई 1,00,000 रूपियाँसम्म जरिवाना, 6 महिना कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको बताउनुभयो।
चितवन राष्ट्रिय निकुञ्ज छलेर पूर्व पश्चिम रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ। यसअघि निकुञ्ज हुँदै रेलमार्गको सम्भाव्यता अध्ययन गरिएपछि वन मन्त्रालयले विकल्प खोज्न आग्रह गरेको थियो। रेल विभागका वरिष्ठ इन्जिनियर प्रकाश उपाध्यायका अनुसार पछिल्लो सम्भाव्यता अध्ययन बमोजिम निकुञ्ज छल्नका लागि चितवनको सौराहा र टाँडीबीच हुँदै 20,000 तालको दक्षिणतर्फबाट र भरतपुर विमानस्थलको पश्चिमबाट रेलमार्ग बनाइने भएको छ। भरतपुर विमानस्थलको पश्चिमपट्टि लङ्कुको पनि पश्चिमबाट खरखरे घाट हुँदै नवलप्रासीको मुकुन्दपुरबाट रेल सञ्चालन हुने भएको हो।
घर पुनर्निर्माणमा रहेका 3,00,000 भन्दा बढी भूकम्प प्रभावित दोस्रो किस्ताको लागि योग्य भएका छन्। शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइको तथ्याङ्क अनुसार दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या 3,03,555 पुगेको छ। प्रमाणीकरण भएका लाभग्राहीले आफ्नो आवश्यकता अनुसार बैंकबाट घर पुनर्निर्माणका लागि 1,50,000 रूपियाँ लिन सक्छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने गरेको विमान तथा यात्रुको चाप कम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले क्षेत्रीय हब विमानस्थल विस्तारमा तीव्रता दिएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले विमान थपिरहेका बेला विमानस्थलको चाप व्यवस्थापन गर्न क्षेत्रीय हब विमानस्थल क्यानको उच्च प्राथमिकतामा परेको हो। नागरिक उड्डयनलाई सहज र प्रभावकारी तुल्याउन क्यानले काठमाडौँको विमानस्थलको क्षमता विस्तार तथा भैरोहा र पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा विशेष महत्व का साथ काम गर्दै आएको छ। विराटनगर, जनकपुर र नेपालगंजलाई पनि क्षेत्रीय हबका रूपमा अघि बढाउने क्यानको योजना छ।
जनशक्ति र स्रोत साधनको अभावका कारण नाप नक्सा सम्बन्धी काम स्थानीय तहबाट सञ्चालन गर्न अझै केही ढिलाइ हुने नापी विभागले जनाएको छ। नापी विभाग अन्तर्गतको नापी महाशाखाका उपमहानिर्देशक सुरेशमान श्रेष्ठले प्रादेशिक कित्ता नापी स्थानीय तहमा गर्ने प्रक्रिया शुरू गर्ने तयारी भए पनि जनशक्ति, पर्याप्त साधन स्रोत तथा उपकरणको अभाव तथा बजेटका कारण कित्ता नापीको काम विभागले गर्दै आएको जानकारी दिनुभयो। देश प्रादेशिक संघमा गइसकेको अवस्थामा विभागलाई थप व्यवस्थित गर्ने तथा कानूनी र नीतिगत आवश्यक सुधार गर्न छलफल भइरहेको पनि उहाँले बताउनुभयो।
सरकारले 16,000 सिपमूलक तालिम दिने भएको छ। गरिबी, सुविधा विहीन, अति सीमान्तकृत तथा सीमान्तकृत जनजाति, दलित र अपाङ्गता भएकालाई पहिलो चरणमा काठमाडौँ उपत्यकाका 4,000 र उपत्यका बाहिरका 12,000 युवालाई सिपमूलक तालिम दिन थालिएको शिक्षा मन्त्रालयको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना इभेन्टका परियोजना प्रमुख टेकनारायण पाण्डेले जानकारी दिनुभयो। उपत्यका बाहिरका 46 जिल्लाका युवालाई भने तालिम शुरू गरिसकिएको छ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा खानेपानीको अभाव भएको छ। 1,50,000 जनसंख्या रहेको वीरेन्द्रनगर मा कर्णाली प्रदेशकै राजधानी भएपछि बढ्दो जनसंख्याका कारण पानीको समस्या बढेको हो। राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी संस्थाले पानी पुर्याउन सकेको छैन। सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्दै आइरहेको छ। वीरेन्द्रनगरका बासिन्दाले खानेपानीको अभाव हुँदा पुरानै मुहान बुलबुले र चिसापानीको ढुङ्गे धारामै निर्भर हुनु परेको छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
understands it's personal. We do. At Mirror Job, we understand your professional goals are yours and yours only. So you can be confident that searching and applying for your next career opportunity is 100% confidential and secure. To us, it's about you.
Register with MeroJob.com today.
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545, 42 38 545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। धनुषाको कमला नगरपालिका 8 वर्षका रमण शाहको हत्या भएको छ। बालकको शव आज बिहान गाउँ नजिकै कुलोमा फेला परेको हो। हिजो बेलुकी घरबाट बेपत्ता भएका बालकको शव आज बिहान स्थानीय बासिन्दाले कुलोको पानीमा तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृत बालकको शरीरमा घाउ, चोट र डाम रहेकाले उनको हत्या नै भएको हुन सक्ने शंका गरेर अनुसन्धान थालिएको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताउनुभयो।
रोल्पाको सदरमुकाम लिवाङबाट चरेस सहित एक महिला पक्राउ परेकी छिन्। बस पार्क नजिकै चिउरा बोट भन्ने ठाउँमा घुम्तीमा पसल गर्दै आएकी रोल्पा नगरपालिका 9 वामाकी 41 वर्षे शर्मा विक 2 किलो 700 ग्राम चरेस सहित पक्राउ परेकी हुन्। अनुसन्धानपछि उनलाई लागू औषध कारोबार ऐन अन्तर्गत कार्यवाही गरिने जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो।
सिराहाको कल्याणपुर नगरपालिकाका लेखापाल जयराम चौधरी 20,000 रूपियाँ घुस सहित पक्राउ परेका छन्। सामान मरमत लगायतका बिल भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट गएको टोलीले चौधरीलाई उनकै डेराबाट 20,000 रूपियाँ घुससहित पक्राउ गरेको हो। पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिनुभयो।
25 लाख रूपियाँ पुरस्कार परेको भन्दै ढाँटेर सर्वसाधारणबाट रकम ठगेको आरोपमा 70 का 19 वर्षे महेश मण्डल पक्राउ परेका छन्। राजविराज नगरपालिका 12 बस्ने मण्डललाई 70 प्रहरीले आज पक्रेको हो। पाँच थर फिदिम बजारकी अनुसा अधिकारीको उजुरीका आधारमा मण्डललाई पक्राउ गरिएको 70 का प्रहरी नायब उपरीक्षक ध्रुव कुमार श्रेष्ठले जानकारी दिनुभयो।
दृष्टिविहीन र छापा अक्षर पढ्न नसक्ने अपाङ्गता भएका 80 जना विद्यार्थीलाई एन्ड्रोइड मोबाइल वितरण गरिएको छ। अपाङ्गता अधिकार विकासका लागि क्रियाशील नेपालले आज काठमाडौँमा कार्यक्रम गरी श्रव्य पुस्तक अध्ययन गर्न मिल्ने सामसुङ ग्यालेक्सी अन 7 प्रो मोबाइल वितरण गरेको हो। नमुना मच्छिन्द्र मावि, मेगा कलेज र सञ्जीवनी मावि लगायत प्रदेश नम्बर 3 का विभिन्न स्कूल र कलेजका दृष्टिविहीन सम्बन्धी अपाङ्गता भएका व्यक्तिलाई मोबाइल वितरण गरिएको हो।
तेह्रथुमको छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारलाई हरित शहरको रूपमा निर्माण गर्न स्थानीय बासिन्दाले अभियान शुरू गरेका छन्। शुक्रबारे बजारको शान्ति टोलका बासिन्दाले शुक्रबारेलाई हरित शहरको रूपमा विकास गर्न एक घर एक हरित वनस्पतिको अभियान चलाएका हुन्। शान्ति टोलका संयोजक इन्द्र इमसङको नेतृत्वमा स्थानीय बासिन्दाले आज छथर बचत तथा ऋण सहकारी संस्थाको कार्यालय अगाडि धुपी रोपेका छन्।
मेरो पनि भन्नु छ।
विश्वर सिंह राई ट्विटरमा लेख्नुहुन्छ, अस्थायी शिक्षकको व्यवस्थापन देशका लागि अपरिहार्य मुद्दा हो। यसले देशको विद्यालय शिक्षामा जटिल समस्या थपिरहेको छ। चैत 23 गते तोकिएको अस्थायी शिक्षकको परीक्षाको बारेमा आजसम्म पनि शिक्षकहरू अलमलमा नै परिरहेका छन्। सरकारले जति सक्दो चाँडो यसबारेमा टुङ्गो लगाइदिए राम्रो हुने थियो।
कञ्चनपुरका रमेश विश्वकर्म भन्नुहुन्छ, काम गरे धेरै गर्न सकिन्छ भन्ने कुरा कुलमान घिसिङ, लालबाबु पण्डितहरूले देखाइसके र यस्ता नेता तथा कर्मचारी देशमा धेरै छन् जसले काम गर्ने वातावरण र अवसर पाएका छैनन्। अबको सरकारलाई आग्रह, काम गर्नेलाई काम गर्ने वातावरण बनाइदिनु पर्यो अनि देश बन्न समय लाग्दैन।
गोर्खाका छविलाल खनाल हाम्रो फेसबुकमा लेख्नुहुन्छ, स्थानीय स्तरमा सरकार बने पनि भूकम्पपछिको पुननिर्माणको काम प्रभावकारी भएको छैन। दुःख गरेर ऋण खोजेर सानो घर बनाए पनि किस्ता पाउन सकिएको छैन। यस विषयमा सरकारको ध्यान चाँडो गए भूकम्प पीड़ितलाई राहत मिल्ने थियो।
विदेश जाँदा ठगिएको समाचार उज्यालो अनलाइनमा पढेर कपिल गेवाली भन्नुहुन्छ, सरकारले खाड़ीमा आउने नेपालीलाई भिजिट भिसा केही समयका लागि बन्द गरे पनि हुन्थ्यो, यहाँ आएकाको विजोग देख्दा साह्रै दुःख लागेर आउँछ।
यसै प्रसंगमा अर्जुन प्रसाद बेलवासे भन्नुहुन्छ, कुन देशमा कुन काममा जाँदा धेरै कति लिन पाउने भनी स्पष्ट पैसाको विवरण खुलाउने र बढ़ी लिनेलाई तत्कालै नियन्त्रणमा लिएर कड़ाईका साथ कार्यवाही हुनुपर्छ, अनि चाहिँ सोझा नेपाली ठगिनबाट बस्ने थिए कि।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सञ्जिता देवकोटा र ऋतु थेबे। अब विदेशका खबर। रूसमा राष्ट्रपति चुनावका लागि मतदान भइरहेको छ। राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन सहित 8 उम्मेद्वार प्रतिस्पर्धामा छन्। रूसको सुदूरपूर्वी क्षेत्रमा मतदान शुरू भएको 9 घण्टापछि मात्रै मस्कोमा मतदान शुरू भएको बीबीसीले जनाएको छ। राष्ट्रपतिको चुनावमा मतदान गर्ने मतपत्रमा 8 उम्मेद्वारको नाम वर्णानुक्रम अनुसार राखिएको छ। वर्तमान राष्ट्रपति पुटिन भने तेस्रो कार्यकालका लागि प्रतिस्पर्धामा हुनुहुन्छ। 20 लाख मतदाताले देश बाहिरबाटै मतदान गरेका बीबीसीले जनाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। एक दिवसीय क्रिकेटको मान्यता पाएको नेपाली राष्ट्रिय क्रिकेट टोली भोलि बेलुकी नेपाल आइपुग्ने भएको छ। जिम्बाब्वेमा भएको एक दिवसीय विश्वकप छनौटमा 8 भएको नेपालले एक दिवसीय मान्यता पनि पाएको थियो। प्रतियोगितामा नेपालले गरेको प्रदर्शनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सी ग्रेडको मूल्याङ्कन गरेको छ। 4 वर्षका लागि एक दिवसीय मान्यता पाएर नेपालले राम्रो सफलता हासिल गरेको आईसीसीले दावी गरेको छ। 17 वर्षका नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उदय नेपाल का लागि सबैभन्दा सकारात्मक पाटो भएको आईसीसीले उल्लेख गरेको छ। लामिछानेले प्रतियोगिताको 6 खेलमा 13 विकेट लिएका थिए।
र 5 संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालनका लागि विराटनगरमा तयारी थालिएको छ। चैत 17 26 गतिसम्म हुने प्रतियोगिताका लागि तयारी शुरू गरिएको आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। मोबसलमै पहिलो पटक रात्रिकालीन फुटबल आयोजना गर्न लागि आयोजकले जनाएको छ। विराट गोल्ड कप आयोजक समितिका अध्यक्ष नवीन रिजालले प्रतियोगिताका लागि आयोजना स्थल शहीद रंगशाला वरपर 6 बत्ती जडान गर्दै पर्याप्त मात्रामा बत्तीको व्यवस्था गरिने बताउनुभयो। प्रतियोगिता उद्घाटन र त्यसपछिका हरेक खेल बेलुकी 6 बजेपछि खेलाइनेछ। प्रतियोगिताको विजेताले 12,71,000 र उपविजेताले 5,51,000 रूपियाँ पुरस्कार पाउनेछ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आगोले गाउँ सखाप भएपछि सुनसरीको मधुवनका 62 घर परिवारको बिचल्ली, 1.5 करोड़को क्षति। सल्यानको बाङ्गे लाकुरी बजारमा आग लागे हुँदा 3 करोड़को नोक्सानी।
नन्दबहादुर पुन निर्विरोध रूपमा उपराष्ट्रपति निर्वाचित भएको निर्वाचन आयोगको घोषणा। राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादी केन्द्रकी शशिकला दाहाल निर्वाचित।
परिणाम निकाल्ने गरी काम गर्न मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन। भ्रष्टाचार र ढिलासुस्तीलाई नसहने भनाई।
राष्ट्रपति चयनका लागि रूसमा मतदान चल्दै वर्तमान राष्ट्रपति पुटिन सहित 8 प्रतिस्पर्धामा।
र एक दिवसीय क्रिकेटको मान्यता पाएको राष्ट्रिय क्रिकेट टोली भोलि बेलुकी नेपाल आइपुग्ने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी विष्णु विश्वकर्मा र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।